2025 को यस आराधना सेवामा, पहिलो आराधना सेवामा यहाँ सबैजनालाई स्वागत छ। क्यान यू बिलिभ इट, तपाईँ विश्वास गर्न सक्नुहुन्छ? हिजो जस्तो लाग्छ होइन, हामीले 2023 बिदा गरेर 24 स्वागत गरेको र 24 हामीले बिदा गरेर 25 पनि स्वागत गरिसकेका छौँ। समय कति छिटो बितिरहेको छ, कति छिटो, एक वर्ष एक दिन जस्तो फिल हुन्छ कहिलेकाहीँ। हामी 2025 पाइला टेकिसकेका छौँ। आज जनवरी 4, भोलि फेब्रुअरी हुँदै मार्च हुँदै यो वर्ष पनि चाँडै सिद्धिनेछ। जिन्दगी छोटो छ है, एकदमै छोटो छ। हामीले महसुस गरेको भन्दा पनि जीवन छोटो छ, एकदमै क्षणभङ्गुरको छ र हाम्रो जीवन छोटो छ। हाम्रो जीवन एकदमै छोटो छ भन्ने कुरा, यो सत्यताबारे हामीलाई बारम्बार याद भइरहन आवश्यक छ। एकजना मिसनरी जिम एलियट सही थिए कि एउटै जीवन चाँडै बितेर जानेछ, ख्रिस्टको निम्ति जे गरिन्छ त्यो सधैँभरि रहनेछ। हामीले भजनकारसित मिलेर परमेश्वरसँग प्रार्थना गर्नुपर्छ कि हे परमप्रभु, हामीलाई हाम्रा दिनहरू गन्ती गर्न सिकाउनुहोस्। सुप्रिय, तपाईँको 2024 कस्तो रह्यो, के तपाईँले सोचे जस्तै भयो? 2024 तपाईँले सोचे जस्तै रह्यो? अनि 2025 कस्तो होला भनेर तपाईँले आशा गर्नुभएको छ? Would it be any different from 2024 भन्दा केही फरक हुनेवाला छ? सिजन्स आउँछ, दोहोरिन्छ, दिनहरू दोहोरिन्छ, महिनाहरू दोहोरिन्छ, मेबी फेरि त्यही काम, त्यही कलेज, त्यही मित्रता व्यक्तिहरू, त्यही तरकारी बजार, त्यही भात भाटिनी, त्यही धुलो धुवा, ट्राफिक जाम, यो सबैको बिचमा हामी सबैले मन लाग्छ वी वान गेट आउट अफ इट होइन, यसबाट हामी बाहिर निक्लिन खोजिरहेको छौँ। हामी क्लिनर सिटी चाहन्छौँ, सफा सिटी, बेटर जब, बेटर सम्बन्ध, अध्ययनमा बेटर गर्न खोजिरहेका छौँ र यो 25 सायद हाम्रो आशा थियो होला, प्रार्थना होला, सङ्कल्प थियो होला। तर जस्तो भए तापनि 2025 एउटा कुरा दोहोरिने पक्का छ, एउटा कुरा ग्यारेन्टिड दोहोरिने पक्का छ। हरेक वर्ष जस्तै 2025 पनि हामीले दुःख पाउनेछौँ, कष्ट भोग्नेछौँ। यो वर्ष पनि हामी दुःख कष्ट भएर जानेछौँ। 2024 जस्तै 2023-22 जब संसारमा हामी जन्मेर आयौँ तब हामी दुःखको संसारमा हामी प्रवेश गरिसकेका छौँ र जबसम्म यो संसारबाट हामी बिदा हुँदैनौँ तबसम्म हामी दुःख कष्ट सँगै जिउँछौँ। यो पति संसारमा दुःख कष्ट हाम्रो जीवनको एउटा भाग हो, अपरिहार्य कुरा हो। यो हुन्छ हुन्छ, आउँछ आउँछ, हामी प्रत्येकको जीवनको कष्ट आउँछ आउँछ। यसको रूप फरक होला, यसको स्वरूप फरक होला, व्यक्ति अनुसार दुःख कष्टले अर्को रूप लेला, तर वी विल अल सफर, हामी सबैजना कष्ट भोग्नेछौँ। र केवल अन्यायकारी, खराब, दुष्ट, हत्यारा, भ्रष्टाचारीहरू मात्र होइन, परमेश्वरलाई प्रेम गर्ने, भक्तिको जीवन जिउने, ख्रिस्टलाई माया गर्ने, स्थानीय स्वच्छ आफ्नो जीवनको प्राथमिकतामा राख्ने, हरेक दिन भक्तिको जीवन जिउनलाई प्रयत्न गर्ने धार्मिक, प्रभुको धार्मिक जनहरूले समेत कष्ट भोग्नेछन्। स्वास्थ्य बिग्रिन सक्छ, सम्बन्धहरूमा चिसो पस्न सक्छ र सबै कुरा तपाईँले सोचे जस्तै नहुन सक्छ। मान्छेले तपाईँलाई डिस्करेज गर्न सक्छ, निराश बनाउन सक्छ, साथीहरूले तपाईँलाई छोड्न सक्छ, सम्बन्धहरू टुट्न सक्छ, मानिसहरू तपाईँको आलोचना गर्न सक्छन्, तपाईँ जबबाट फायर हुन सक्नुहुन्छ प्रमोसनको आशा राखिराख्दाखेरि, पास हुने आशा गर्दा फेल हुन सकिन्छ, गाडी दुर्घटना हुन सक्छ, तपाईँ क्रिस्चियन भएको कारण अरूले तपाईँलाई घृणा गर्न सक्छ, सताउन सक्छ, सायद त्यो तपाईँहरूको मनमा किन हाम्रो पास्टरले नकारात्मक कुरा गरिरहेको होला, के साह्रो पेसिमिस्टिक हाम्रो पास्टर, अलिकति पोजिटिभ भाइब्सको कुराहरू गर्नु नि, सकारात्मक कुराहरू गर्नु नि, होइन नयाँ वर्ष हामी भर्खर प्रवेश गर्दैछौँ, यो वर्ष पनि दुःख भोग्नेवाला हुनुहुन्छ तपाईँले भनेर किन भविष्यवाणी गर्न हतार होला, फेरि म निराशावादी होइन, म यथार्थवादी हो, म वास्तविकतामा विश्वास गर्छु, म फोस्रो आश्वासन तपाईँहरूलाई दिन चाहदिनँ यो बिहान समय, तपाईँको 2025 तपाईँको लागि चङ्गाइ ल्याउनेछ, समृद्धि ल्याउनेछ, नयाँ जागिर ल्याउनेछ भनेर म तपाईँलाई झुटो आश्वासन दिन चाहदिनँ, म झुट बोल्न चाहदिनँ। त्यो एउटा कुरा मलाई थाहा छ कि ख्रिस्टले भन्नुभएको छ कि यस संसारमा तिमीहरूलाई सङ्कट हुनेछ, यो संसारमा जबसम्म हामी संसारमा रहन्छौँ यो संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, कष्ट हुनेछ, तर साहस गर, डन्ट गिभ अप, हरेस नखाऊ, मैले संसारलाई जितेको छु, मैले संसारलाई जितेको छु। सो येशु ख्रिस्टले संसारमा तिमीहरूलाई समृद्धि हुनेछ भन्नुभएन, सबै कुरा तिमीले भने जस्तो हुनेछ भनेर भन्नुभएन, तर येशु ख्रिस्टले यो संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ भन्नुभयो। सो 2025 हाम्रो निम्ति के राखेको छ, के साँचेर के भण्डार गरेको भण्डारण गरेको छ, वी डोन्ट नो, हामीलाई थाहा छैन, परमेश्वरलाई मात्र थाहा छ, तर ती कुराहरूमा सायद धेरै आशिष होला, राम्रो कुराहरू होला, सँगसँगै त्यहाँ कष्ट पनि हुनेछ। सो जस्तै हामी यो वर्षमा प्रवेश गर्छौँ, हामी हाम्रो भाग्यमा हामी भरोसा गर्दै हाम्रो संयोगमा अथवा हाम्रो पनि समय आउँछ अब भनेर यो विचार लिएर हामी प्रवेश गर्दैनौँ, हामी आफ्नै शक्ति र आफ्नै क्षमतामा हामी भर पर्दै 2025 हामी प्रवेश गर्दैनौँ, हामी यो वर्ष पनि सधैँ चाहिँ संसार बनाउनु हुने र संसारलाई थाम्नु हुने राजाको राजा प्रभुहरूको प्रभु सार्वभौम परमेश्वरमाथि भरोसा गर्दै प्रवेश गर्छौँ। वी डोन्ट नो भोलिको दिनले हाम्रो निम्ति के साँचेर राखेको छ, हामीले सुन्न नचाहेको सायद खबर हामीले सुन्नुपर्ने हुन्छ, तर पनि वी नो हाम्रो जीवनमा जस्तो सुकै परिस्थिति आइपरोस् परमेश्वर नियन्त्रणमा हुनुहुन्छ, गड इज इन कन्ट्रोल, उहाँ नै यो सारा ब्रह्माण्डको सिंहासनमा विराजमान हुनुहुन्छ। हाम्रो जीवनलाई प्रियहरू शैतानले नियन्त्रण गर्दैन, हाम्रो जीवनलाई संयोगले भाग्यले नियन्त्रण गर्दैन, हाम्रो जीवनलाई दुःख कष्टले नियन्त्रण गर्दैन, हाम्रो जीवनलाई परमेश्वरले नियन्त्रण गर्नुहुन्छ। र यही सत्यताको कारण हामी 2025 कष्टको बावजुद पनि हामी परमेश्वरमा हाम्रो प्रभुमा आनन्दित हुनेछौँ। सायद हाम्रो लक्ष्यहरू पुरा होलान्, सायद हामीले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरौँला, स्वास्थ्यमा सुधार आउला, जागिरमा प्रगति होला, विवाह होला, सन्तानहरू होला, तर ती आशिषहरू सँगसँगै हाम्रो जीवनमा कष्ट पनि आउनेछ, तर ती क्षणहरूमा चाहे सुख होस् वा दुःख हामीले यो सत्यता एकदमै दरिलो गरी समातिराख्नुपर्छ कि गड इज गुड, परमेश्वर असल हुनुहुन्छ, परमेश्वर भलो हुनुहुन्छ र उहाँले सधैँ भलो गर्नुहुन्छ, परमेश्वरले आफ्नो प्रियजनहरूको निम्ति जसलाई उहाँले प्रेम गर्नुहुन्छ, जसलाई उहाँले आफ्नो पुत्र दिएर उद्धार गर्नुभएको छ, आफ्नो सन्तान बनाउनु भएको छ, उनीहरूको लागि सधैँ भलै भलाइ नै गर्नुहुन्छ, दुःख कष्टको बिचमा पनि। अनि यही सत्यता आजको वचन खण्ड वचन सङ्ग्रह 119:65 हामी देख्दछौँ। सो तपाईँसँग बाइबल छ, कृपया तपाईँको बाइबलमा वचन सङ्ग्रह 119 पल्टाउनु न, म अनुरोध गर्दछु। आज हामी 65-72 हेर्नेछौँ। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 862 पर्छ, मलाई लाग्छ तपाईँहरू सबैजनाले भेटाइसक्नु भएको छ। भजन सङ्ग्रह 119:65-72 म पढ्दैछु। हे परमप्रभु, त तपाईँले आफ्नो वचन अनुसार आफ्नो दासको उपकार गर्नुहोस्। मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्, किनकि म तपाईँका आज्ञामाथि विश्वास राख्दछु। म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ, तर अब त म तपाईँको वचन पालन गर्दछु। तपाईँ भलो हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ, मलाई तपाईँका विधिहरू सिकाउनुहोस्। अहङ्कारीहरूले मेरो विरुद्धमा झुटा कुरा रचेका भए तापनि म सम्पूर्ण हृदयले तपाईँका आदेशहरू पालन गर्दछु। तिनीहरूका हृदय कठोर र निर्दय भएका छन्, तर म तपाईँको व्यवस्थामा हर्षित हुन्छु। ममाथि क्लेशहरू आइपरेका असलै भयो, ताकि म तपाईँका विधिहरू सिक्न सकौँ। तपाईँको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति सुन र चाँदीका हजारौँ टुक्राभन्दा मूल्यवान छ। आजको यस वचन खण्डबाट हामी एउटा मुख्य कुरा सिक्नेछौँ। हामी एउटा मुख्य विषयवस्तुमा केन्द्रित रहेर हामी यो वचनलाई हेर्नेछौँ कि परमेश्वर असल हुनुहुन्छ, परमेश्वर अत भलो हुनुहुन्छ र उहाँले सधैँ भलाइ गर्नुहुन्छ। परमेश्वर भलो हुनुहुन्छ र उहाँले सधैँ भलाइ गर्नुहुन्छ। त्यसैले इन्फरेन्स, त्यसैले उहाँले अर्थात् परमेश्वरले तपाईँको जीवनमा आउन अनुमति दिनु भने दुःख कष्टलाई स्वीकार गर्नुहोस्। परमेश्वर भलो हुनुहुन्छ र उहाँले सधैँ भलाइ गर्नुहुन्छ, त्यसैले उहाँले तपाईँको जीवनमा आउन अनुमति दिनु भने दुःख कष्टलाई स्वीकार गर्नुहोस्, किनकि त्यो तपाईँको परम भलाइ र उहाँको महिमाको लागि हो। तपाईँले अबको 40-50 मिनटको समयमा केही पनि कुरा सम्झिनु भएन भने पनि यो एउटा वाक्यङ्क छ, लामो छ, तर सम्झिने कोसिस गर्नुहोस्। यही कुरा कि तपाईँको दिमागमा यही कुरा पसोस्, यही कुरा तपाईँ जब जीवनमा कष्ट भएर जानुहुन्छ, ओछ्यानमा थला परिरहेको बेलामा, हस्पिटलाइज भएको समयमा होस् वा कसैले धोका दिएको समयमा होस्, अभावको समयमा, यो कुरा सम्झिनुहोस्, यो कुरा जहिले पनि याद राख्नुहोस्। यो वर्षभरि यो कुरा याद रहोस् कि गड इज गुड, परमेश्वर भलो हुनुहुन्छ र उहाँले सधैँ भलाइ गर्नुहुन्छ। हि डजन्ट मेक मिस्टेक, परमेश्वरले कुनै त्रुटि गर्नुहुन्न। प्रभु भलो हुनुहुन्छ, म ओछ्यानमा छु, म हस्पिटल बेडमा छु, म यो कष्टमा छु, म यो समस्या भएर गइरहेको छु, तर आई नो, मलाई के थाहा छ भने प्रभु के हुनुहुन्छ, भलो हुनुहुन्छ र उहाँले सधैँ भलाइ गर्नुहुन्छ। त्यो भलाइ मेरो जीवनमा मलाई थाहा नहोला, तर आई नो गड इज गुड एन्ड हि अलवेज डज गुड। उहाँ भलो हुनुहुन्छ र उहाँले भलाइ गर्नुहुन्छ। अनि तपाईँले त्यो तपाईँको जीवनमा प्रभुले त्यो ल्याउनुहुने अनुमति दिनुहुने दुःख कष्टलाई स्वीकार्नुहोस्, इम्ब्रेस इट, स्वीकार्नुहोस्, किनकि यो तपाईँको भलाइको निम्ति हो र यो परमेश्वर महिमाको निम्ति हो। यो कुरा प्रभु भलो हुनुहुन्छ, उहाँले सधैँ भलाइ गर्नुहुन्छ र मेरो जीवनमा आइपरेको कष्टहरू मैले यसलाई स्वीकार्नै पर्छ, यो श्राप होइन, यो प्रभुबाट आशिष हो, यसले मलाई केही सिकाउन खोजिरहेको छ, यसको उद्देश्य छ र यो मेरो भलाइको निम्ति हो, यो अन्तिम भलाइको निम्ति हो। अहिले क्षणिक तुरुन्त मैले खोजे जस्तो समाधान नहोला, उत्तर नहोला, प्रभुले मैले मेरो परिभाषा अनुसारको भलाइ उहाँले नगर्नु होला, तर उहाँले मेरो भलाइ गर्नुहुनेछ। अन्तत फाइनली इभेन्चुअली अल्टिमेटली उहाँले मेरो भलाइ गर्नुहुनेछ र यो मेरो भलाइमै सीमित हुने छैन, यो कष्ट उहाँको महिमामा अन्त हुनेछ। सो यो दुःख कष्ट मेरो भलाइको निम्ति हो, मेरै हितको निम्ति हो, मेरै फाइदाको निम्ति हो र परमेश्वरको महिमाको निम्ति हो। यति कुरा तपाईँले सम्झिनु भयो भने आजको वचन बुझ्नुभयो, यति कुरा सम्झिनु भयो भने प्रभु भलो हुनुहुन्छ, उहाँले सधैँ भलाइ गर्नुहुन्छ र मेरो जीवनमा आइपरेको दुःख कष्टद्वारा उहाँले मेरो भलाइ र आफ्नो महिमा गर्दै हुनुहुन्छ। सो कृपया निदा हुने तयारी नगर्नु होला, मलाई थाहा छ यो वचनको समय भनेको एकदमै मजा आउँछ है, निन्द्रा कहाँबाट निन्द्रा आउँछ। सक्रिय र तपाईँ जागा रहन चाहनुहुन्छ भने, वचनभरि आँखा खुला राख्न चाहनुहुन्छ भने कलम र कापी लिनुहोस् अथवा बुलेटिनमा लेख्न सुरु गर्नुहोस्, बाइबल खोल्नुहोस्, आफ्नो काखमा राख्नुहोस्। यदि बाइबल ल्याउने बानी छैन भने पनि आज एउटा त्यो बानी सुरु गर्नुहोस्, बाइबल ल्याउनुहोस्, आफ्नो फोन बन्द गर्नुहोस् सक्नुहुन्छ भने, सबै किसिमका डिस्ट्र्याक्सनहरूलाई, तपाईँलाई तपाईँको ध्यान भङ्ग गर्ने कुराहरूलाई पन्साउनुहोस्, हटाउनुहोस् त्यसलाई, र यो क्षण तपाईँ तपाईँको काखमा खुला बाइबल कपी सेतो बुलेटिन तपाईँको नोटहरू र मेरो आवाज मात्र होस् यो समयमा. द्याट्स इट. ओके, यहाँ भजनकारले आफ्नो प्रतिज्ञा अनुसार परमेश्वरले आफूसित असल व्यवहार अथवा उपकार गर्नुभएको कुरा स्वीकार गर्दै आफ्नो यहाँनिर यो खण्ड सुरु गर्छन्. हे परमप्रभु, 65 पद, तपाईँले आफ्नो वचन अनुसार आफ्नो दासको उपकार गर्नुहोस्. नेपाली अनुवादमा थोरै समस्या देखिन्छ. एनएनआरबी जुन हामीले चलाएको बाइबल छ त्यसमा चाहिँ भजनकारले अझै पनि परमेश्वरलाई उपकारका लागि परमेश्वरबाटको सहायताको लागि आग्रह गरिरहेको छन् हाम्रो बाइबल अनुसार. तर अरू संस्करण अनुसार, अरू अनुवादित बाइबलहरू अनुसार परमेश्वरले भजनकारले यानि परमेश्वरले गरिसक्नु भएको उपकारको निम्ति, परमेश्वरले गरिसक्नु भएको कामको निम्ति कृतज्ञता व्यक्त गरिरहेका छन्. यसलाई यसरी पढ्न सक्छौँ कि हे परमप्रभु, तपाईँले आफ्नो वचन अनुसार अर्थात् आफ्नो प्रतिज्ञा अनुसार आफ्नो दासको उपकार गर्नुभएको छ भन्ने हुन्छ. गर्नुहोस् होइन, गर्नुभएको छ. नेपाली सरल बाइबलले र ईएसपी र अरू बाइबलले त्यसै भन्छन्, परमेश्वरले गरिसक्नु भएको छ. सो परमेश्वरले भजनकारको उपकार गर्नुभएको छ, भजनकारलाई उहाँले भजनकारसँग असल व्यवहार गर्नुभएको छ. तर त्यो व्यवहार कस्तो थियो, परमेश्वर गर्नुभएको उपकार कस्तो थियो, त्यो हामीलाई थाहा छैन. तर हामीलाई के थाहा छ भने भजनकारले योभन्दा अगाडि परमेश्वरसँग आफ्नो कृपा अनुसार उपकार गरिदिनुहोस् भनेर विन्ती गरेका थिए. र यहाँ आइपुग्दाखेरि 65 पदमा भजनकारले आफ्नो प्रार्थनाको उत्तर पाएको जस्तो हामी देख्छौँ. तर ठ्याक्कै त्यो उपकार कस्तो थियो यहाँनिर उल्लेख गरेको छैन. तर जे भए पनि हामीलाई के थाहा छ भने भजनकारले आफूलाई तीर्थयात्रीको रूपमा देखेको छ र तीर्थयात्रीको रूपमा संसारमा एउटा प्रवासीको रूपमा जीवन बिताइरहँदाखेरि उसलाई अरू मानिसहरूले उसलाई खेदो गरिरहेको छ, सताइरहेको छ, कष्ट भएर गइरहेको छ, अनि परमेश्वरको उपकार ऊ खोजिरहेको छ र परमेश्वर उसलाई सहायता गर्नुभएको छ. तर यसको अर्थ यो होइन कि भजनकारको जीवनमा दुःख कष्ट अन्त भइसकेको छ. होइन, भजनकारको जीवनमा परमेश्वरको उपकार उसले अनुभव गरे तापनि कष्ट भने अझै बाँकी छ. हाम्रो जीवनमा हामी कतिचोटि कष्टको बिचमा परमेश्वर पुकारा गर्दाखेरि परमेश्वर हाम्रो प्रार्थना सुन्नुहुन्छ अनि हामी परमेश्वर त्यसको निम्ति महिमा गर्छौँ, परमेश्वरलाई धन्यवाद दिन्छौँ. तर त्यसको अर्थ हाम्रो जीवनमा कष्ट अन्त भइसकेको छ भन्ने हुँदैन. भजनकारको अझै पनि शत्रुहरू बाँकी छँदैछन्, भजनकारको खिल्ली उडाउने मानिसहरू अझै पनि छँदैछन्, उसलाई विरोध गर्ने घमण्डीहरू यहाँ छँदैछन् र भजनकारले अझै पनि त्यो दुर्व्यवहारको सामना गरिरहनु परिरहेको छ. तर यस्तो चुनौतीहरूको बावजुद पनि भजनकारले परमेश्वरको भलाइको यहाँनिर साक्षी दिइरहेका छन्. सुप्रियहरू, जब हामी दुःख कष्टमा हुन्छौँ कि दुःख कष्टको बिचमा पनि हामी हाम्रो जीवनमा परमेश्वरको भलाइको निम्ति हामी साक्षी दिन सक्छौँ, गवाई दिन सक्छौँ. 2024 परमेश्वरले तपाईँप्रति देखाउनु भएको उहाँको उपकारको निम्ति, उहाँको भलाइको निम्ति के तपाईँ परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ? सायद तपाईँ भन्नुहुन्छ होला, यो रन्नु पास्टर, तपाईँलाई केही थाहै छैन 2024 म कति धेरै कष्ट भएर म गुज्रिनु पर्यो, परमेश्वरले मसँग आफ्नो प्रतिज्ञा अनुसार उपकार गर्नुभएको छैन. God has not dealt with me well. परमेश्वरले मसँग राम्रो व्यवहार गर्नुभएको छैन, परमेश्वरले मसँग नराम्रो व्यवहार गर्नुभएको छ. 2024 मैले कष्टमा बिताएको छु, रोएर बिताएको छु. हाउ क्यान आई थ्याङ्क गड, म कसरी परमेश्वरलाई धन्यवाद दिन सक्छु? तपाईँलाई थाहा छैन पास्टरज्यू, म मेरो जीवनमा मैले के भोग्नु परेको छ, 2024 मैले के भोगेँ तपाईँलाई थाहा छैन, र अझै पनि म के भएर गुज्रिरहेको छु, यु डोन्ट नो. म कसरी परमेश्वर भलाइको निम्ति उहाँलाई धन्यवाद दिन सक्छु, कसरी म परमेश्वरको भलाइको साक्षी बन्न सक्छु? किनकि मेरो जीवनमा म त परमेश्वरको कति पनि भलाइ देख्दिनँ. प्रियहरू, म तपाईँको कुरा बुझ्छु, म तपाईँको भावना बुझ्छु. यस तपाईँको 2024 एकदमै कष्टदायी थियो, यस तपाईँ कष्ट भएर गुज्रिरहनु भएको छ. तर प्रियहरू, तपाईँको जीवनको परिस्थितिले परमेश्वरले तपाईँसित गर्नुहुने त गर्नुभएको त्यो व्यवहारलाई निर्धारण गर्दैन वा परिभाषित गर्दैन। दुःख कष्ट पापको उपज हो, हामीलाई थाहा छ। तर परमेश्वर, केवल परमेश्वर, परमेश्वर त्यतिखेर मात्र असल हुनुहुन्छ जब जीवन हामीले सोचे अनुसार चल्छ, जब हाम्रो जीवनमा हामीले भने जस्तो सबै हुँदै जान्छ, जब हाम्रो स्वास्थ्य राम्रो हुन्छ, जब हाम्रो जीवन समृद्ध हुन्छ, जब हामीसँग धन सम्पत्ति हुन्छ भनेर हामी बुझ्छौँ भने हामी गलत तरिकाले परमेश्वरलाई बुझिरहेको छौँ। परमेश्वर हाम्रो जीवनमा भलो हुनलाई, परमेश्वर हाम्रो जीवनमा भलो हुनलाई, हाम्रो जीवनमा स्वास्थ्य, सफलता, समृद्धि भइरहनु आवश्यक छैन। यदि त्यो हुँदा मात्रै प्रभु राम्रो, त्यो नहुँदाखेरि प्रभु नराम्रो भन्दैछ भने हामी परमेश्वर सम्बन्धी, परमेश्वर भलाइ सम्बन्धी हामीसँग एकदमै अबाइबले दृष्टिकोण छ। हामी परमेश्वरलाई राम्रोसँग बुझ्न सकिरहेको छैन। फेरि वास्तवमा कहिलेकाहीँ उल्टो पो हुनसक्छ। यदि तपाईँ समृद्ध हुनुहुन्छ, तपाईँ धेरै पैसा कमाइराख्नु भएको छ, आफ्नो नाउँ कमाइराख्नु भएको छ भने सायद हुनसक्छ है कि यसको अर्थ परमेश्वर तपाईँप्रति भलो हुनुभएको कारण नभई, यो परमेश्वरको आशिष नभएर परमेश्वरको श्राप हुनसक्छ। परमेश्वरले तपाईँलाई आफ्नै इच्छामा छोडिदिनु भएको हुनसक्छ। सो संसारमा तपाईँले जे जे खोजिरहनु भएको छ त्यो पाइरहनु भएको छ। यु वान द्याट, तपाईँ परमेश्वरलाई आफ्नो भाग बनाउनुहुन्न, तर परमेश्वरलाई संसारको कुराहरू आर्जन गर्ने माध्यम कुरा तपाईँ प्रयोग गर्नुहुन्छ, अनि तपाईँले जे जे कुराहरू शरीरले तपाईँले खोज्छ त्यो प्राप्त गरिराख्नु भएको छ भने सायद परमेश्वरले यु वान द्याट ओके गो फर इट, परमेश्वरले तपाईँलाई छोडिदिएको हुनसक्छ। प्रक्सन हामी जीव संसारमा भौतिक रूपमा राम्रो गर्नुलाई परमेश्वर आशिष हामी मान्छौँ, तर हतार नगर्नुहोस्, सायद परमेश्वरको श्राप हुनसक्छ। र अर्कोतर्फ परमेश्वर भलो हुनुहुन्छ र उहाँले तपाईँलाई साँच्चै प्रेम गर्नुहुन्छ भन्ने कुराको सङ्केत, प्रमाण तपाईँको जीवनमा आइपरेको दुःख कष्ट हुनसक्छ, तपाईँले भोगिरहेको कष्ट हुनसक्छ। एकदमै हाम्रो ईश्वर शास्त्र यहाँनिर उथल पुथल भइरहेको छ। हामीले हिजो विश्वास गरेको कुरालाई एकदमै चुनौती भइरहेको छ, यहाँनिर ठ्याक्कै उल्टो सिकाइरहेको हामी महसुस गर्छौँ। प्रभु भलो हुनुहुन्छ, त्यसकारण उहाँले हाम्रो जीवनमा कष्ट ल्याउनुहुन्छ। सबै कुरा तपाईँको विरुद्धमा काम गरिरहेको जस्तो देखे तापनि वास्तवमा परमेश्वर तपाईँको अन्तिम भलाइ र तपाईँको अनन्त भलाइको लागि काम गरिरहेको हुनसक्छ। सो प्रियहरू, परमेश्वर आफ्नो प्रतिज्ञामा कहिले पनि चुक्नुहुन्न। उहाँ मानिस जस्तो हुनुहुन्न, उहाँ झुट बोल्नुहुन्न, उहाँले बिर्सनुहुन्न। परमेश्वर तपाईँलाई बिर्सिनु भएको छैन। तपाईँको पीडाको बिचमा, कष्टको बिचमा परमेश्वरका प्रतिज्ञाहरू सत्य छन्। यसबारे सोच्नुहोस् न, तपाईँ आफ्नो पाप र अपराधमा एकपल्ट मरेको भए तापनि परमेश्वरले तपाईँलाई त्यहीँ छोड्नु भएन। उहाँले तपाईँलाई ख्रिस्टसँगै जीवित पार्नुभएको छ, उहाँले तपाईँलाई प्रेम गर्नुभयो, तपाईँलाई बचाउनु भयो, तपाईँलाई परमेश्वरले आफ्नो परिवारको एक भाग सदस्य बनाउनु भएको छ, परमेश्वर तपाईँको रक्षा गर्नुभएको छ, तपाईँको निम्ति प्रावधान गरिदिनु भएको छ, तपाईँको निम्ति उहाँले हरेक खाँचोहरू जुटाइदिनु भएको छ। अनगिन्ती तरिकामा परमेश्वरले आफ्नो भलाइ देखाउनु भएको छ। के परमेश्वरले तपाईँको उपकार गर्नुभएको छैन र 2024 परमेश्वर तपाईँ हाम्रो पिता बन्नुभएको छ, जहाँ एकपल्ट उहाँ तपाईँको पापको कारण तपाईँको विरुद्धमा हुनुहुन्थ्यो, अब उहाँ येशु ख्रीष्टमा तपाईँको पक्षमा हुनुहुन्छ। सो परमेश्वर जे गरिरहनु भएको छ त्यसमा उहाँले तपाईँको भलाइ अर्थात् तपाईँको पवित्रता र तपाईँलाई स्वर्गको निम्ति तयार पार्नको निम्ति काम गरिरहनु भएको छ, कष्टहरूद्वारा पनि। सुप्रियहरू, भजनकारले जस्तै हामीले पनि परमेश्वरको उपकारको निम्ति, परमेश्वरको उपकार हाम्रो जीवनमा उहाँले देखाउनु भएको भलाइको निम्ति हामीले साक्षी दिनुपर्छ। कष्टको बिचमा, रोगको बिचमा, अभावको बिचमा गड इज गुड, उहाँ भलो हुनुहुन्छ र उहाँले हाम्रो जीवनमा भलाइ गरिरहनु भएको छ। सो उहाँको इच्छाको बारेमा गनगन गर्नु र जीवनमा भएका कुराहरूबारे गुनासो गर्नुको सट्टा तपाईँ कस्तो देखिनुहुन्छ, तपाईँसँग के छ के छैन, तपाईँको कामको बारेमा, उसमा सम्बन्धको बारेमा, खाना भोजनको बारेमा गनगनाउनुहोस् र गुनासो गर्नुहोस् र फेरि उहाँको भलाइलाई स्वीकार गर्नुहोस् र उहाँले गरिरहनु भएको सबै कुराको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्। फेरि तपाईँ आफ्नो जीवनमा विशेष गरी दुःख कष्टको बिचमा परमेश्वरको भलाइ देख्न सक्नुहुन्न भने यसको अर्थ तपाईँमा असल विवेक र समझ वा आत्मिक अन्तर्दृष्टिको कमी छ। तपाईँले आफ्नो परिस्थितिको सही दृष्टिकोण गुमाउनु भएको छ। आफ्नो परिस्थितिमा तपाईँले परमेश्वरबारे तपाईँले गलत अथवा असत्य टिका टिप्पणी गरिरहनु भएको छ अनि यसको लागि तपाईँले पद 66 जस्तै भजनकारले गरे चाहिँ बुद्धिको लागि परमेश्वरको वृद्धि गर्नुपर्ने हुन्छ। बुद्धिको लागि मलाई 66 पदले भन्छ मलाई ज्ञान र बुद्धिको कुरा सिकाउनुहोस् किनकि म तपाईँका आज्ञामाथि विश्वास राख्दछु। भजनकार कष्टमा छन्, कष्टको समयमा उसले परमेश्वरको भलाइ देखिरहेको छ तर हामी सधैँ परमेश्वरको भलाइ देख्न सक्दैनौँ। हाम्रा बुद्धि हाम्रो ज्ञानहरू समाजहरू सीमित छन्। सो हामीलाई डिभाइन विस्डम चाहिन्छ, हामीलाई ईश्वरीय ज्ञान चाहिन्छ ताकि परमेश्वरले हाम्रो जीवनमा गरिरहनु भएको भलाइको कामलाई हामीले देख्न सकौँ, बुझ्न सकौँ। यो मानवीय तरिकाले यो शारीरिक आँखाले हामीले देख्न नसकौँला। तपाईँ कसरी क्यान्सरमा परमेश्वरको भलाइ देख्न सक्नुहुन्छ शारीरिक आँखाले? तपाईँ कसरी माइग्रेनमा शारीरिक आँखाले परमेश्वरको भलाइ देख्न सक्नुहुन्छ? तपाईँ कसरी कष्टमा परमेश्वरको भलाइ देख्न सक्नुहुन्छ? शारीरिक आँखाले हामी देख्न सक्दैनौँ, हामीलाई आत्मिक आँखा चाहिन्छ, हामीलाई अन्तर्दृष्टि चाहिन्छ, हामीलाई विवेक चाहिन्छ, हामीलाई डिसर्नमेन्ट चाहिन्छ। अनि त्यसको निम्ति हामीले परमेश्वरमा भजनकाले जस्तो वृद्धि गर्नुपर्छ कि परमेश्वरको भलाइ हामीले देख्न सकौँ। सो प्रिय परमेश्वर हाम्रो जीवनमा दुःख कष्ट यसकारण ल्याउनुहुन्न किनकि हामीले दुःख भएको देख्दा परमेश्वरलाई मजा आउँछ, हाम्रो कष्टमा परमेश्वर रमाउनुहुन्छ, होइन। प्रिय परमेश्वर हाम्रो जीवनसँग उहाँले खेलवाड गर्नुहुन्न, परमेश्वरले हाम्रो जीवनसँग खेलवाड गर्नुहुन्न। तपाईँ जब कष्टमा तपाईँ छटपटाइरहेको हुनुहुन्छ, तपाईँ रोइरहँदा, तपाईँलाई पीडा भइरहँदाखेरि परमेश्वर त्यतिखेर तपाईँको कष्टलाई लिएर उहाँले आनन्द लिइरहनु भएको छैन, उहाँलाई मजा आइरहेको छैन। सायद बाल्यकालमा हामीमध्ये धेरैजनाले अथवा कोही कोहीले मैले गर्ने गर्थेँ, कोही कोहीले नजिकको क्लिनिकबाट त्यो प्रयोग भइसकेको सिरिन्जहरू, होइन, सुई भन्छौँ हामी, सिरिन्ज ल्याएर सङ्कलन गरेर हामी पानी भरेर भ्यागुता हालिदिने गर्थ्यौँ। भ्यागुता फुलेर त्रु हुन्थ्यो अनि हामी खुब मजा लिन्थ्यौँ भ्यागुताको त्यो कष्ट देखेर, भ्यागुताको पीडा देखेर हामीलाई मजा आउँथ्यो। सो भ्यागुताले भोगेको पीडाको पछाडि कुनै उद्देश्य थिएन, हाम्रो आफ्नो फनको लागि गर्थ्यौँ, मनोरञ्जनको निम्ति। तर परमेश्वर हामीसित त्यसो गर्नुहुन्न, उहाँले हाम्रो दुःखमा कुनै आनन्द लिनुहुन्न। यस, परमेश्वर भलो हुनुहुन्छ र उहाँले सधैँ भलाइ गर्नुहुन्छ र हाम्रो जीवनमा उहाँले हाम्रो भलाइको निम्ति कष्ट ल्याउनुहुन्छ, तर त्यो कष्ट हाम्रो जीवनमा आइरहँदाखेरि परमेश्वरलाई कति पनि मजा आउँदैन, परमेश्वरलाई कति पनि त्यसले आनन्द दिँदैन। जसरी खुट्टामा काँडा बिजेको छोराको त्यो शरीरबाट काँडा निकालिरहँदाखेरि र त्यो काँडा निकाल्ने क्रममा त्यो काँडाले छोरालाई पेन, त्यो कष्ट, पीडा दिइरहँदाखेरि बुबालाई कति पनि आनन्द हुँदैन, त्यसरी नै परमेश्वरलाई आनन्द हुँदैन। तर पनि परमेश्वर हाम्रो जीवनमा कष्ट ल्याउनुहुन्छ। किन? किनकि कष्टद्वारा मात्र वी बिकम वाट वी सुड बिकम, हामी जे बनिनुपर्ने हो त्यो कष्टले मात्र हामीलाई बनाउँछ। जसरी सुन सकल यो राम्रो भन्ने कुरा आगोद्वारा मात्र त्यो प्रमाणित हुन्छ, अरू कुनै उपाय छैन। त्यसरी नै क्रिस्चियनहरू केवल कष्टद्वारा मात्र उनीहरू परिष्कृत हुन्छ। त्यसकारण परमेश्वरको सार्वभौम योजना हामीले भोग्ने हरेक कष्टको उद्देश्य छ र दुःख कष्टको माध्यमबाट उहाँले हामीलाई सिकाइरहनु भएको कुरा बुझ्न हामीले परमेश्वरलाई असल त्यो न्यायको निम्ति, असल विवेकको निम्ति, ज्ञानको निम्ति विन्ती गर्न आवश्यक छ। हामी यसलाई व्यवस्था गर्न सक्दैनौँ, हामी यसलाई इन्कार गर्न सक्दैनौँ। र मनोरञ्जन खाना वा लागु पदार्थले होइन हामीलाई हाम्रो ध्यानलाई डिस्ट्र्याक्ट गरेर विचलित गरेर हामी यसबाट उम्कन सक्दैनौँ। सुप्रियहरू, जब तपाईँ दुःख कष्टमा हुनुहुन्छ र जब तपाईँ परमेश्वरको भलाइमाथि शङ्का गर्ने परीक्षामा पर्नुहुन्छ, तब परमेश्वरमा विन्ती गर्नुहोस्। प्रभुलाई भन्नुहोस् कि प्रभु आई नो यु आर गुड, प्रभु तपाईँ भलो हुनुहुन्छ, तर मेरो जीवनमा जे भइरहेको छ यसमा आई डोन्ट नो तपाईँले के भलाइ गर्दै हुनुहुन्छ, म देख्दिनँ, गिभ मी विजडम, मलाई बुद्धि दिनुहोस्। प्रियहरू, मेरो त भाग्य यस्तो रहेछ, मेरो त निधारमा यस्तो लेखिएको रहेछ भनेर चित्त बुझाएर नबस्नुहोस्। वी डोन्ट बिलिभ इन भाग्य, हामी भाग्यमा विश्वास गर्दैनौँ, हामी दैव संयोगमा विश्वास गर्दैनौँ। हामी सबै कुराको योजना बनाउनु नै र सबै कुराको प्रबन्ध गर्नु नै प्रबन्धकार सार्वभौम परमेश्वरमा विश्वास गर्छौँ। परमेश्वरसँग बुद्धि माग्नुहोस्, किनकि तपाईँ यो कुरा विश्वास गर्नुहुन्छ कि संसारमा केही पनि कुरा संयोग ल्याउँदैन। तपाईँ विश्वास गर्नुहुन्छ कि संसारमा कुनै पनि कुरा, त्यहाँ संसारमा संयोग वा भाग्य वा अनियमितता भन्ने कुरा नै छैन, सबै कुरा परमेश्वरको असल योजना अनुसार हुन्छ र तपाईँले भोगिरहेको दुःख कष्ट पनि परमेश्वरको असल योजनाभित्र पर्दछ। सायद तपाईँको जीवनमा तपाईँले भोग्नु परेको दुःख कष्टको उद्देश्य तपाईँलाई नम्र बनाउनु होला, सायद तपाईँमा भएको त्यो सांसारिकपना, संसारप्रतिको प्रेम, पापप्रतिको प्रेमलाई तपाईँको जीवनमा हटाउनलाई होला, सायद तपाईँलाई अनज्ञकारिताको जीवनबाट आज्ञाकारितातर्फ डोर्याउनलाई होला, सायद तपाईँबाट सांसारिक जीवनबाट तपाईँलाई सांसारिक जीवनबाट ईश्वर भक्तिको जीवनतर्फ डोर्याउनलाई होला। कष्टको उद्देश्य छ र भजनकारको सन्दर्भमा 37 पदमा हामी हेर्छौँ, म कष्टित हुनुभन्दा अघि म बरालिएको थिएँ तर अब म तपाईँको वचन पालन गर्दछु। भजनकारले कष्ट भोग्नुभन्दा पहिले, उसको जीवनमा कष्ट आउनुभन्दा पहिले भजनकार बरालिएको थियो, ऊ अनज्ञाकारी जीवन जिइरहेको थियो, ऊ परमेश्वरको वचनबाट टाढा गइरहेको थियो, ऊ स्थानीय चर्चबाट टाढा गइरहेको थियो, ख्रिस्ट विश्वासबाट टाढा गइरहेको थियो, तर कष्टले भजनकारलाई फर्काएर ल्याएको छ। भजनकारको जीवनमा कष्टको उद्देश्य भनेको उसलाई अनज्ञाकारी जीवनबाट आज्ञाकारी जीवनतर्फ डोर्याउनु थियो। प्रियहरू, कहिलेकाहीँ दुःख कष्ट हाम्रो जीवनमा छडीको रूपमा काम गर्छ। एक असल बुबाले आफ्ना छोराछोरीलाई अनुशासित गरे चाहिँ परमेश्वरले दुःख कष्टको प्रयोग गरेर हामी पथ भ्रष्ट हुँदा, बाटो बिराउँदा हामीलाई घर फर्काएर ल्याउनुहुन्छ। हराएको छोराको कथामा जस्तै, संसारको मोज मस्तीमा तिनी हराएका थिए तर कष्टले उनलाई बुबाको घर फर्किने बनायो। सो भजनकार कष्टित हुनु अघि बरालिएको थियो, परमेश्वरको वचन पालन गर्ने बारेमा उसको कुनै चासो राख्दैन थियो, उनलाई आज्ञा पालनको बारेमा चिन्ता थिएन, उनको जीवन सजिलो थियो होला, सायद रमाइलो थियो होला, उसले जीवनको आनन्द लिइरहेको थियो, तर दुःख कष्टले उसलाई, उसको जीवनलाई परमेश्वरप्रति फर्किने बनाएको छ, उसको होस खुलेको छ, उसले आफ्नो जीवनको क्षणभङ्गुरता, त्यो ब्रेभिटी, त्यो छोटोपन कति छोटो छ भनेको देखेको छ, उसले अनन्तता नजिक आइरहेको थाहा पाएको छ, ख्रिस्ट बिना सबै कुरा व्यर्थ रहेछ भने उसले बुझेको छ, नाम दाम सफलता समृद्धि सबै व्यर्थ, र उसले आफ्नै मूर्खता र अन्धपनलाई स्वीकारेको छ र उसले भन्छ कि म कष्टित हुनुभन्दा पहिले, मेरो जीवनमा कष्ट आउनुभन्दा पहिले म बरालिएको थिएँ। भजनकारले भन्छ म बरालिएको थिएँ, भजनकारले यसो भन्दैन कि आई वाज लिभिङ लाइफ टु द फुलेस्ट, मैले यस्तो दामी जीवन जिइरहेको थिएँ, म स्वतन्त्र जीवन जिइरहेको थिएँ, त्यो हो नि त जीवन भन्दैन, त्यो त बरालिएको जीवन हो, त्यो अनज्ञाकारी जीवन हो, त्यो धेरै लाग्छ, परमेश्वरको वचन विपरीत जिउनु भनेको स्वतन्त्र हुनु होइन, त्यो त बरालिएको जीवन हो। भजनकार बरालिएको थियो तर कष्टले उसलाई ठिक बाटोमा ल्याएको छ। अब त म तपाईँको वचन पालन गर्दछु भन्छ, पालन गर्दिन थिएँ कष्टले, कष्ट आयो मेरो जीवनमा, पालन गर्दिन थिएँ, कष्ट आयो, अब म पालन गर्ने भएको छु। सायद तपाईँको पनि कथा हो, विगतमा तपाईँले पनि परमेश्वरलाई छाडेर संसारलाई प्रेम गर्नुहुन्थ्यो, तपाईँको लागि जागिर ठुलो थियो, तपाईँको लागि पैसा ठुलो थियो, तपाईँको व्यवसाय सबै फस्टाएर गइरहेको थियो, सबैले तपाईँलाई हाई हाई भन्थे, मान्थे, खुसे, मन पराउँथे। त्यसपछि अचानक तपाईँको जीवनमा दुर्घटना भयो वा तपाईँलाई यस्तो रोग लाग्यो जुन रोगको कुनै निदान थिएन, तपाईँले सबै कुरा गुमाउनु थाल्नु भयो, गुमाउनु भयो। पहिले तपाईँले सारा संसार हासिल गरेर आफ्नो प्राण गुमाइराख्नु भएको थियो र अब संसार गुमाएर तपाईँले आफ्नो प्राण हासिल गर्नुभएको छ। कष्टले गर्दा तपाईँ फर्किनु भएको छ, अब तपाईँको मूर्खता तपाईँले देख्नुभएको छ, तपाईँको अन्ध आँखा खोलिएको छ, तपाईँले ख्रिस्टलाई अब पुनः प्राप्त गर्नुभएको छ। तपाईँ एक समय बाइबलबाट टाढै रहनुहुन्थ्यो तर अहिले तपाईँ बाइबल पढ्नुहुन्छ, उहाँको वचन, परमेश्वरको वचन तपाईँ मन पराउनुहुन्छ, यसलाई प्रेम गर्नुहुन्छ, परमेश्वरको वचनलाई तपाईँ बहुमूल्य धन ठान्नुहुन्छ। अब तपाईँ संसारको लागि जिउनुहुन्न तर अनन्तताको लागि जिउनुहुन्छ। तपाईँको जीवनमा किन दुःख कष्ट आयो भनेर तपाईँले बुझ्नुभएको छ र यो तपाईँको भलाइको लागि थियो भनेर तपाईँलाई थाहा छ। सुप्रियहरू, दुःख कष्टको बिचमा नभाग्नुहोस्, आफ्नो दुःख कष्ट खेर नफाल्नुहोस्, बरु यसलाई, कष्टलाई प्रार्थना र आफ्नो आत्मपरीक्षण, आफूलाई जाँच गर्ने त्यो अवसरमा परिणत गर्नुहोस्। एकजना प्रभुको जन चार्ल्स ब्रिजेसको प्रार्थनालाई तपाईँले आफ्नो प्रार्थना बनाउनुहोस्। उहाँ यसरी प्रार्थना गर्नुहुन्छ, स्वर्गीय पिता, आफ्नो आफ्नो गरिब, कमजोर र गल्ती गर्ने सन्तानलाई, बालकलाई यो डरलाग्दो विनाशबाट बचाउनुहोस्। तपाईँले दिनुभएको समृद्धिको कुनै पनि मात्रा, परिणाम, परिमाण मेरो लागि अभिशाप नभनोस्, तर विशेष गरी तपाईँले मेरो जीवनमा दिनुभएको प्रत्येक कष्ट, प्रत्येक विपत्तिले मेरो उद्धारकर्ताको स्वरूपमा मलाई ढाल्दै लगोस्, मेरो हृदयलाई संसारमा भौतारिनबाट रोकोस्, तपाईँको पवित्र मार्गहरू र वचनहरू मेरो आत्माको लागि अझ प्रिय बनुन् र मलाई त्यो धन्य, त्यो सुन्दर घरको मिठो प्रत्याशा दियोस् जहाँ म कहिले भौतारिने छैन तर तपाईँको वचन पालना गर्नमा मेरो अनन्त आनन्द भेटाउनेछु। यो तपाईँको प्रार्थना होस्। सुप्रियहरू, तपाईँमध्ये यदि कतिपयले तपाईँ किन दुःख कष्ट भोगिरहनु भएको छ भन्ने कुरो अझै पनि बुझ्नुभएको छैन भने, तपाईँको जीवनमा यो सबै किन भइरहेको छ तपाईँलाई थाहा छैन भने, इट्स ओके, केही छैन, यु डोन्ट ह्याभ टु नो, तपाईँलाई थाहा हुनुपर्छ भन्ने छैन, तपाईँले सबै कुरा बुझिराख्नु पर्दैन। एउटै कुरा बुझे हुन्छ कि परमेश्वर भलो हुनुहुन्छ र उहाँ सार्वभौम हुनुहुन्छ, तपाईँको कष्टमा परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँसँग तपाईँ बुद्धिको निम्ति, ज्ञानको निम्ति तपाईँ बिन्ती गर्न सक्नुहुन्छ। तर परमेश्वरले तपाईँलाई तपाईँको कष्टको उद्देश्य सधैँ प्रकट गर्नुहुन्छ भने छैन, यो कहिलेकाहीँ हाम्रो जीवनमा दुःख कष्ट एक रहस्यको विषय भन्छ, रहस्यको विषय, वी डोन्ट समटाइम वी नेभर नो वाई वी आर सफरिङ, हामी किन कष्ट भइरहेको छौँ भन्ने कुरा हामीलाई कहिले पनि थाहा हुँदैन र हाम्रो कष्टको, हाम्रो पाप र अनैज्ञकारिताको जीवनसँग कुनै सम्बन्ध पनि नहुन सक्छ। भक्तिको जीवन जिइरहँदाखेरि पनि हामी कष्ट भोगिरहेको सक्छौँ तर एउटा कुरामा हामी पक्का हुन सक्छौँ कि परमेश्वर भलो हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ। अनि 68 पदले के भन्छ, तपाईँ भलो हुनुहुन्छ अनि भलाइ गर्नुहुन्छ, मलाई तपाईँको विधिहरू सिकाउनुहोस्। भजनकार परमेश्वर भलो हुनुहुन्छ भन्ने कुरामा विश्वस्त छन्। भजनकारले आफ्नो परिस्थितिको आधारमा परमेश्वरको न्याय गर्दैन वा परमेश्वरको भलाइको मूल्याङ्कन गर्न आफ्नो सीमित मानवीय समझमा, ज्ञानमा भजनकार भर पर्दैन। भजनकार कष्टमा छन्, कष्टमा, कष्टले उसलाई परमेश्वरको वचनतर्फ फर्काइरहेको छ र उसले परमेश्वरको भलाइको यहाँनिर गवाही दिइरहेको छ। सो भजनकार परमेश्वरको विषयमा त्यो न्याय गर्न कति पनि हतार गर्दैन तर परमेश्वर भलो हुनुहुन्छ र सधैँ भलो गर्नुहुन्छ भन्ने कुरा तिनी स्वीकार गर्छन्। सुप्रियहरू, परमेश्वर भलो हुनुहुन्छ, उहाँ आफैमा भलो हुनुहुन्छ, उहाँको सार तत्त्व नै भलाइ हो, उहाँ एकदमै उच्च स्तरमा असल अथवा भलो परमेश्वर हुनुहुन्छ। परमेश्वर जो हुनुहुन्छ र उहाँले जे गर्नुहुन्छ त्यो सबै उहाँको भलाइबाट प्रभावित हुँदछ। परमेश्वर बढी भलो हुने वा परमेश्वर भलाइ घट्ने कुरा हुँदैन, उहाँ इटर्नली भलो हुनुहुन्छ, उहाँ अनन्त अनन्त 같은 뒤에 아무튼 어느덧 그런 뒤 벌어오는 사 परमेश्वरले अयोग्य पापीहरूलाई अनुग्रह र दया देखाउनुहुन्छ किनभने उहाँ भलो हुनुहुन्छ परमेश्वरले पापीहरू विद्रोहीहरूप्रति उहाँले आफ्नो धैर्यता देखाउनुहुन्छ किनभने परमेश्वर भलो हुनुहुन्छ उहाँले जे गर्नुहुन्छ त्यो उहाँको भलाइबाट प्रभावित हुँदछ उहाँ आफ्ना प्रतिज्ञाहरूप्रति विश्वासयोग्य हुनुहुन्छ किनभने उहाँ भलो हुनुहुन्छ परमेश्वर भलाइको प्रतीक हुनुहुन्छ उहाँको स्वभाव भलाइ हो र उहाँले गर्नुहुने हरेक कुरा त्यही भलाइको अभिव्यक्ति हो परमेश्वरले भलाइ गर्नुहुन्छ किनभने उहाँ भलो हुनुहुन्छ र परमेश्वरको भलाइ अन्तत हामी परमेश्वरको पुत्र यीशु ख्रीष्टको क्रुसमा प्रकट भएको देख्छौँ जब हामी पापी थियौँ हामी पापी सधैँ ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो यो परमेश्वरको भलाइ हो र यदि तपाईँ आज ख्रीष्टको चेलाहरूमध्येको हुनुहुन्न भने यदि तपाईँ यीशु ख्रीष्टको अनुयायीमध्ये हुनुहुन्न भने यसको अर्थ तपाईँले परमेश्वरको भलाइ कहिले पनि चाख्नु भएको छैन स्वास्थ्य चङ्गाई समृद्धि त परमेश्वर भलाइको केही केही अवशेषहरू मात्र हुन् त्यो त केही नमुनाहरू मात्र त्यो त स्टार्टर मात्र हुने होइन रेस्टुरेन्टमा खाना खानु बस्दाखेरि पहिले केही कुराहरू आउँछ नि सरी भुजाहरू बदमहरू त्यो खाँदै बस्नुहुन्छ तपाईँ मेन कोर्सको लागि तपाईँ होइन मेन खानाको निम्ति दाल भातको निम्ति वा अरू कुनै खानाको निम्ति तपाईँ प्रतीक्षामा हुनुहुन्छ त्यसरी नै तपाईँले अनुभव गरेको जीवनमा अनुभव गरेको यी भौतिक आशिषहरू चङ्गाईहरू त स्टार्टर जस्तै हो परमेश्वरको भलाइ क्रुसमा प्रकट भएको छ यदि तपाईँले परमेश्वर अहिलेसम्म यीशु ख्रीष्टमा विश्वास गर्नु भएको छैन भने यीशु ख्रीष्टलाई विश्वास गर्नु भएको छैन भने तपाईँले परमेश्वरको भलाइको स्वाद चाख्नु भएको छैन र प्रियहरू यदि तपाईँ आफ्नो पापबाट फर्किनु भयो भने बिहानीसम्म है र यीशु ख्रीष्टमा भरोसा गर्नुभयो भने विश्वास गर्नुभयो भने तपाईँले परमेश्वरको भलाइ आजै अनुभव गर्न सक्नुहुन्छ सो तपाईँले गर्नुपर्ने भनेको त्यही हो आफ्नो पापहरू स्वीकार गर्नुहोस् र मलाई यीशुको खाँचो छ भनेर तपाईँले स्वीकार गर्नुहोस् र यीशु ख्रीष्टमा विश्वास गर्नुहोस् तर तपाईँले त्यसो गर्नु भएन भने परमेश्वरको न्यायले तपाईँलाई पर्खिरहेको छ परमेश्वरको न्यायले तपाईँलाई पर्खिरहेको छ परमेश्वरको भलाइ नरकको योग्य पापीहरूको न्यायमा पनि प्रकट हुन्छ ए तपाईँले आज नै यीशु ख्रीष्टलाई आफ्नो मुक्तिदाता प्रभुको रूपमा स्वीकार गर्नु भएन भने तपाईँ न्यायको तपाईँले सामना गर्न तयार हुनुपर्छ सुप्रियहरू प्रभु भलो हुनुहुन्छ अनि उहाँले सधैँ भलाइ गर्नुहुन्छ तर हाम्रो शत्रु सैतान उदुष्ट छ परमेश्वर भलो हुनुहुन्छ तर उस दुष्ट छ र उसले जहिले पनि दुष्ट काम गर्दछ उसले जहिले पनि हाम्रो कुभलो चिताउँछ सैतानलाई बाइबलले झुटको पिता भनेर भनेको छ यसको अर्थ सैतानको झुट बोल्ने सन्तानहरू छन् जसले परमेश्वरका जनहरूको विरुद्धमा झुटा कुराहरू फैलाउँछन् र झुटो आरोप लगाएर बदनाम गर्छन् जसरी भजनकारको केसमा भएको छ 69-70 पदमा अहङ्कारीहरूले मेरो विरुद्धमा झुटा कुरा रचेका भए तापनि म सम्पूर्ण हृदयले तपाईँको आदेशहरू पालन गर्दछु तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन् तर म तपाईँको व्यवस्थामा हर्षित हुन्छु यस पतित संसारमा हामी पतित मानिसहरूको बिचमा पतित शरीर लिएर जिउने भएकोले हामी दुःख भोग्छौँ पतित मानिसहरूले परमेश्वरलाई घृणा गर्छन् र उहाँको सन्तानहरूलाई घृणा गर्छन् सो ख्रिस्टियनहरूले भोग्ने दुःख कष्टबारे एक अद्वितीय कुरा के हो भने ख्रिस्टियनहरू धार्मिकताको खातिर पनि दुःख भोग्छन् केवल पतित संसारमा जिउने पतित मानिस भएकोले मात्र होइन तर ख्रिस्टलाई पछ्याउने भएकोले गर्दाखेरि पनि तिनीहरूले सत्यतालाई पछ्याउने भएको कारणले गर्दाखेरि दुःख भोग्छन् सो यो 2025 वर्षमा पनि तपाईँहरूमध्ये कोही कोही कतिले सतावट भोग्नुहुनेछ आलोचना भोग्नुहुनेछ विरोधको तपाईँले सामना गर्नुहुनेछ मानिसहरूले योजना बनाउनेछन् झुट बोलेछ तपाईँमाथि आरोप लगाउनेछन् उनीहरूले तपाईँलाई बदनाम गर्ने प्रयास गर्नेछन् तपाईँलाई डिप्रेसनमा समेत पुर्याउन सक्छन् जसरी उनीहरूले भजनकारको सन्दर्भमा गरेका छन् भजनकारसँग गरेका छन् तर भजनकार जस्तै तपाईँले पनि परमेश्वरको भलाइमा सम्पूर्ण हृदयले विश्वास गर्नुपर्छ सम्पूर्ण हृदयले विभाजित मन वा आधा प्रतिबद्धताले होइन तर सम्पूर्ण मनले उहाँका आदेशहरू पालना गर्नुपर्छ र 70 अनुसार 75 अनुसार विरोधीहरूको हृदय कठोर छ, असंवेदनशील छ, उनीहरू निर्दयी छन्, उनीहरूको हृदय मरेको छ, उनीहरूलाई परमेश्वरको डर छैन, कति पनि छैन, उनीहरूको आँखामा परमेश्वरको डर कति पनि भेटिँदैन, र परमेश्वरको वचन पालन गर्ने कुराको कुनै उनीहरू मतलब राख्दैनन्। तर तपाईँ र म भजनकार जस्तै परमेश्वरको व्यवस्थाप्रति आनन्द हुन बोलाइएको छौँ। यो सतावट र खेदको बिचमा पनि, दुःख कष्टको बिचमा तपाईँ र म परमेश्वरमा आनन्द लिन बोलाइएको छौँ, किनभने परमेश्वर भलो हुनुहुन्छ। भजनकारले यस्तो गर्न सिकेका छन्, भजनकारले परमेश्वरमा कष्टको बिचमा रमाउन सिकेका छन्। दुःख कष्ट भोग्नुभन्दा अघि नै तिनी परमेश्वरको वचनबाट विचलित भइसकेका थिए। पहिले उसले परमेश्वरको वचनलाई कहिले आनन्दको कुरा ठानेन, कहिले मूल्यवान ठानेन र पालन गर्न कहिले पनि प्रयास गरेन, तर अब उसले सबै कुरा गर्दैछ, सबै कुरा गर्दैछ। ऊ परमेश्वरको वचनमा हर्षित हुन्छ र भजनकारले सम्पूर्ण हृदयले परमेश्वरको आदेशहरू पालन गर्छ, यसमा आनन्दित हुन्छ। भजनकारलाई आफू कहाँ फर्काउन परमेश्वरले दुःख कष्ट प्रयोग गर्नुभयो। त्यसै कारण भजनकारले पद 71 साँची दिन्छन्, ममाथि क्लेशहरू अथवा कष्टहरू आइपरेका असलै भयो ताकि म तपाईँको विधिहरू सिक्न सकौँ। भजनकार के भन्दैछ, मेरो जीवनमा त्यो सबै खेदोहरू, त्यो सबै आलोचनाहरू, निन्दाहरू, त्यो सबै कष्टहरू मेरो जीवनमा आइपरेको ठिकै भयो, राम्रै भयो, असलै भयो। आई हेभ नो रिग्रेट्स। किन किन कसरी कसरी भजनकार जीवनमा आइपरेको कष्टहरू असल भयो, ताकि म तपाईँको विधिहरू सिक्न सकौँ। त्यो कष्टले उसलाई परमेश्वर विधिहरू सिक्नलाई तालिम दियो। के तपाईँ त्यसरी भन्न सक्नुहुन्छ कि मेरो जीवनमा मैले भोगेको कष्ट, मैले मेरो जीवनमा त्यो 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 कष्ट आएको राम्रै भयो, मलाई त्यो रोग लागेको राम्रै भयो, म जागिरबाट फायर भएको राम्रै भयो, म घरबाट निकालेको राम्रै भयो, फलानाले मलाई ब्रेकअप दिएको राम्रै भयो, किनकि मैले परमेश्वरको विधिहरू सिकेको छु। के तपाईँ त्यसरी भन्न सक्नुहुन्छ यो भजनकारको लागि एकदमै राम्रो भयो, असल भयो, उसलाई सताउनेहरूको लागि त्यो असल भएको होइन, है, घमण्डीहरूको लागि असल होइन, विरोध गर्ने दोष लगाउनेको निम्ति यो कुरा असल भएको छैन, यो तिनीहरूको निम्ति त एकदम खराब छ, किनकि न्यायले तिनीहरूलाई पर्खिरहेको छ, तर भजनकारको लागि यो असल भएको छ, किनकि उसको दुःख कष्ट एक महान शिक्षक बनेको छ। दुःख कष्ट नपाएको भए भजनकारले परमेश्वरको मार्ग कहिले सिक्ने थिएन, उहाँको वचनको कहिले कदर गर्ने थिएन, र यो परमेश्वरको वचनलाई, परमेश्वरको मुखबाट निस्केको व्यवस्थालाई उसले सुन वा चाँदीभन्दा बहुमूल्य कहिले पनि पाउने थिएन। जसरी 72 पदमा देख्छौँ हामी, भजनकारले भनेर तपाईँको मुखबाट निस्केको व्यवस्था मेरो निम्ति सुन र चाँदीका हजारौँ टुक्राभन्दा मूल्यवान छ। कसरी कसरी कष्टले गर्दाखेरि, फेरि यदि दुःख कष्ट नभएको भए तपाईँ उहाँको वचनमा कहिले आनन्दित हुनुहुन्न थिएन। दुःख कष्टले जस्तो हामीलाई अरू कुनै पनि कुराले परमेश्वरको वचनलाई बुझ्ने अवस्थामा पुर्याउँदैन। एकजना प्रभु जन चार्ल्स स्पर्जनले भनेका छन् कि परमेश्वरका विधिहरू, परमेश्वरको वचनहरू, व्यवस्था आँसुले भिजेको आँखाले मात्र सबैभन्दा राम्रो गरी पढ्न सक्छ र बुझ्न सक्छ। परमेश्वरका विधिहरू आँसुले भिजेको आँखाले मात्र सबैभन्दा राम्रो गरी पढ्न सक्छ र बुझ्न सक्छ। कतिले गवाई दिन्छन्, कष्टले गर्दाखेरि मात्र मैले भजन सङ्ग्रह राम्रोसँग बुझ्न सकेँ। प्रिय आरामदायी कुर्सीमा भन्दा व्हील चेयरमा जीवन बिताउनेहरूले अक्सर, हुलचेरमा जीवन बिताउने क्रिस्चियनहरूले अक्सर परमेश्वरको वचनलाई अझ गहिरेर बुझ्छन् र यसलाई महभन्दा पनि मिठो ठान्छन्। आरामदायी कुर्सीमा भन्दा व्हीलचेयरमा जीवन बिताउने क्रिस्चियनहरूले परमेश्वरको वचनलाई सुन र चाँदी भन्दा बहुमूल्य मान्छन्, मूल्यको ठान्छन्। जब तपाईँ दुःख भोग्नुहुन्छ, सास फेर्न सङ्घर्ष गर्नुहुन्छ, अस्पतालको सैयामा कमजोर असहाय भए पल्टिरहनु भएको हुन्छ र त्यतिखेर पैसाले तपाईँले बचाउनु असक्षम भएको महसुस गर्नुहुन्छ, त्यति बेला तपाईँले संसारका चिजहरूको पछि लाग्नु कति व्यर्थ छ भनेर कुरा बुझ्नुहुन्छ। त्यतिखेर सुन र चाँदीले आफ्नो मूल्य गुमाउनेछ र तपाईँ केवल आफ्नो जीवन फिर्ता चाहनुहुन्छ। All you want is to live. सायद यतिखेर तपाईँ All you want is money. सायद तपाईँले खोजेको यतिखेर भनेको केवल पैसा हो। तर त्यो दिन All you want is life. तपाईँले खोजाएको एउटै कुरा भनेको पैसा हुनेछ। तपाईँ आफ्नो जीवन पैसा होइन, जीवन हुनेछ। तपाईँ आफ्नो जीवन फिर्ता चाहनुहुन्छ र त्यो जीवनको लागि तपाईँ सबै कुरा दिन तयार हुनुहुन्छ। र यस्ता क्षणहरूमा तपाईँसँग एउटै मात्र उपाय हुन्छ, तपाईँसँग फर्किनलाई अरू जानलाई अरू कुनै ठाउँ हुने छैन, सबै ढोका बन्द हुनेछन्। सबै 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 शक्तिले, सबै पैसाले, सबै समृद्धिले, सबै प्रतिष्ठाले आफ्नो शरीर झुकाउनुहुनेछ र तपाईँको सामु आई क्यानट सेभ यु भन्नेछ, म तपाईँलाई बचाउन सक्दिनँ। तब त्यतिखेर तपाईँको लागि जाने ठाउँ भनेको केवल परमेश्वर मात्र हुनुहुन्छ, ओन्ली गड। तपाईँ केवल परमेश्वरतर्फ फर्किनुहुन्छ। सुप्रिय परमेश्वर भलो हुनुहुन्छ, के आफ्ना जनहरूलाई दुःख कष्ट भएर जान दिनु नै ताकि तिनीहरूले परमेश्वरलाई नै सबैभन्दा ठुलो धनको रूपमा देख्न सकुन् र आफ्नो जीवनको सफल बनाउन सकुन् भने उद्देश्यका साथ कष्टहरू ल्याउनु नै आफ्नो प्रियजनहरूको जीवनमा दुःख कष्ट ल्याउनु नै परमेश्वर भलो हुनु न। कुन बुबाले आफ्ना छोराछोरीलाई यो सुख समृद्धिको विलासितामा आफूबाट टाढा जान दिन्छ र? कुनै पनि बुबाले दिँदैन। कुनै पनि असल बुबाले संसारको सुखभोगमा आफूबाट घरबाट टाढा जान दिँदैन। परमेश्वरले पनि दिनुहुन्न, परमेश्वर भलो हुनुहुन्छ। उहाँको कृपामा उहाँले तपाईँलाई भड्केर जान दिनुहुने छैन तर तपाईँलाई आफू कहाँ घर फर्काइ ल्याउन दुःख कष्टको प्रयोग गर्नुहुनेछ, दुःख कष्टको प्रयोग गर्नुहुन्छ। सुप्रियहरू, हामीलाई उहाँको वचनमा फर्काउने दुःख कष्टको लागि हामीले परमेश्वर धन्यवाद दिनुपर्छ। हामीलाई उहाँको विधिहरू सिकाउने दुःख कष्टको लागि हामीले परमेश्वरको प्रशंसा गर्नुपर्छ। यो संसार हाम्रो घर होइन भने याद दिलाउने र यसुसँग हाम्रो त्यो अनन्त घरको लागि हामीलाई लालायित बनाउने दुःख कष्टको लागि हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। सांसारिकपनालाई, शारीरिकपनालाई हामीबाट बाहिर निकाल्ने दुःख कष्टको लागि हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। हामीलाई पवित्र तुल्याउने, शुद्ध पारेर उहाँको पुत्र यीशु ख्रीष्टको स्वरूपमा ढाल्ने दुःख कष्टको लागि हामीले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। सुन र चाँदीका हजारौँ टुक्रा भन्दा पनि परमेश्वरको वचन उत्तम छ भनेर बुझ्न सहायता गर्ने दुःख कष्टको लागि हामीले परमेश्वरलाई धन्यवाद दिनैपर्छ। प्रिय, हामीले दुःख कष्टलाई श्रापको रूपमा होइन तर आशिषको रूपमा हेर्न सिक्नुपर्छ। हरेक कष्टको पछाडि हामीले हाम्रो स्वर्गीय पिताको त मन्द मुस्कान, होइन, हँसिलो अनुहार हेर्ने कोसिस गर्नुपर्छ, जसले जसको प्रेमले सबै कुरालाई नियन्त्रण गर्छ। हामीले दुःख कष्टलाई रङ्गाल्न सिक्नै पर्छ, जसले हामीलाई हाम्रो कष्ट भोग्नु नै मुक्तिदाताको नजिक लगेर छाड्छ। 19औं शताब्दीका प्रख्यात प्रचारक चार्ल्स स्पर्जनको विषयमा सायद तपाईँले सुन्नुभएको छ होला। उहाँले लन्डनको मेट्रोपोलिटन ट्याबर्नेकलमा पास्टरको रूपमा सेवा गर्नुहुन्थ्यो र उहाँलाई प्रचारकहरूको राजकुमार, प्रिन्स अफ प्रिचर्स, प्रचारकहरूको राजकुमार भनेर पनि चिनिन्छ। यद्यपि उहाँ कहिले बाइबल कलेज वा सेमिनारी जानु भएन, मलाई आशा छ कि भविष्यमा हामीले उहाँका नेपाली भाषामा अनुवादित पुस्तकहरू पढ्न पाउनेछौँ। चार्ल्स स्पर्जन प्रसिद्ध थिए र परमेश्वरले तिनलाई शक्तिशाली ढङ्गमा प्रयोग गर्नुभयो। उहाँको सेवाकाले गर्दा हजारौँ मानिसहरू को जीवन प्रभावित भयो र उहाँले दिनौँ हजारौँलाई प्रचार गर्नुहुन्थ्यो। तर त्यो तपाईँलाई थाहा छ कि चार्ल्स स्पर्जन आफ्नो जीवनभरि कति धेरै दुःख कष्ट भोग्नु परेको थियो। यी कष्टहरू शारीरिक र भावनात्मक दुवै थिए। चार्ल्स पर्जन युरिक एसिड, मांसपेशीको समस्या, जोइन्ट हार्ट जोड्नेको समस्या, मृगौलाको समस्या लगायत विभिन्न दीर्घ रोगबाट पीडित हुनुहुन्थ्यो चार्ल्स पर्जन, र उहाँ दैनिक हरेक दिन पीडामा जिउनुहुन्थ्यो। अचम्म कुरा त के छ भने चार्ल्स पर्जन गहिरो मानसिक तनाव अथवा डिप्रेसनबाट पनि पीडित हुनुहुन्थ्यो, जसलाई उहाँले मानसिक अन्धकारका ऋतुहरू भनेर भन्नुहुन्थ्यो, मानसिक अन्धकारका ऋतुहरू। र आफ्नो शारीरिक र भावनात्मक सङ्घर्षका अतिरिक्त चार्ल्स पर्जनले आफ्नो चर्चभित्र, चर्च बाहिर क्रिस्चियन र अक्रिस्चियन समाजबाट पनि तीव्र आलोचना र विरोधको सामना गर्नुपरेको थियो। उहाँले आफ्नै केही सङ्घी सेवकहरूबाट समेत व्यक्तिगत आक्रमण र तनावपूर्ण त्यो सम्बन्धको सामना गर्नु पर्यो चार्ल्स पर्जनले। तर उहाँको जीवनमा आइपरेका सबै कष्टहरू र परीक्षाले उहाँलाई ख्रिस्टसँग अझ नजिक पुर्यायो। आफूले भएका कष्टबारे विचार गर्दै चार्ल्स पर्जनले यसरी भने, सनातनका चट्टानमा लगेर मलाई बजार्ने छालहरूलाई मैले चुम्बन गर्न सिकेको छु। सनातनका चट्टान अथवा यसु ख्रिस्टका पुर्याउने कष्टका छालहरूलाई मैले चुम्बन गर्न सिकेको छु, यसलाई मैले स्वीकार्न सिकेको छु। अर्को शब्दमा भन्यो भने स्पर्जनले आफूले भोगेको कष्टप्रति कति पनि पछुतो गरेनन्, बरु उहाँ कृतज्ञ हुनुभयो र कष्टलाई अँगाल्नुभयो, किनभने ती कष्टहरूले उहाँलाई आफ्नो मुक्तिदाता सनातनको चट्टान ख्रिस्टको नजिक पुर्याएको थियो। प्रियहरू, तपाईँको कष्ट अर्थहीन छैन, त्यसैले यसलाई खेर नफाल्नुहोस्। डोन्ट वेस्ट योर सफरिङ। कष्ट भोगिरहेका विश्वासीहरूलाई प्रोत्साहन दिन याकुबले भन्ने कुरा सम्झना गर्नुहोस्। मेरो भाइ हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पुरा आनन्दको कुरा सम्झ। त्यो मानिस धन्यको जो आपद विपदमा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ। प्रिय परम प्रभु परमेश्वर भलो हुनुहुन्छ र उहाँले भलाइ गर्नुहुन्छ, त्यसकारण उहाँले तपाईँको जीवनमा ल्याउनुहुने दुःख कष्टलाई अँगाल्नुहोस्, किनकि यो तपाईँको परम भलाइ उहाँको महिमाको लागि हो। अनुसार प्रार्थना गरौँ।